किताब अल अशरिबा हम कर रहे थे और इसमें हमने पहली हदीस देखी थी अल्हम्दुलिल्लाह, उसको हमने मुकम्मल कर दिया था। उसके बाद हमने चीज़ों को साथ मिलाकर भिगोने की बात को भी डिस्कस कर लिया था, जो हदीस नंबर 1294 और 1295 में थी। इंशाअल्लाह ताला अब हम आगे चलते हैं। चूँकि ये चैप्टर बहुत इम्पोर्टेंट चैप्टर है, इसलिए आप लोग इसको गौर से नोट करें, सारे इसके नोट सही से बनाएं। चूँकि हम ऐसी जगह पर रहते हैं जहाँ पर इन चीज़ों की बहुत कन्फ्यूजन रहती है, बहुत लोग सवाल करते रहते हैं, तो इसलिए आप लोगों को अच्छे से समझ होनी चाहिए। इंशाअल्लाह ताला शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। रब्बी श्रहली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। अल्लाहुम्मा अन्फ़अना बिमा 'अल्लमतना व 'अल्लिमना मा यन्फ़उना व ज़िदना 'इल्मा। आमीन या रब्बिल आलमीन। अल्लाहुम्मा सल्ली व सल्लम अला नबीयिना मुहम्मद। जी नसरीन, आप बताएंगी कि ये बर्तन है, मर्तबान, तुम्बे, सबसलाखी बर्तन, और ये सब बर्तनों के नाम यहाँ पे दिए गए हैं, तो ये बर्तन इस्तेमाल करने क्यों मना किए गए थे? जी नसरीन।
जी, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकात। जी, पहले ये बर्तन मना किए गए थे, लेकिन बाद में इनकी वो मतलब ये हटा लिया गया ये हुक्म ना।
क्यों मना किए गए थे?
क्यों मना किए गए थे तो मुझे अब कि ये मतलब ये जैसे खजूर के तने में कुछ ऐसी बात ना हो, या जैसे रोगन वगैरह ये जो चीजें हैं तो इनसे कुछ मतलब।
अच्छा, बात सुनिएगा, ठीक है? जी नाहिद आंटी, आप बताएंगी कि क्यों इनको मना किया गया था?
जी, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
सलाम वरहमतुल्लाहि
इस
वबरकातुहू।
बर्तन को इस्तेमाल करने से क्या होता था, एक नशा से पैदा होता था। तो वो उसमें एक हल्का सा जब मिला के भिगोते थे तो पानी से, अभी भी हम किसी स्टील के बर्तन से ब्लू ब्लू जम जाता है। हम अब मैंने अभी भी नोट किया है, तो रसूल अल्लाह ने मना किया इन बर्तनों में नहीं मिला के बनाया करो, इसी वजह से मना किया।
अच्छा ठीक है, जज़ाकअल्लाह खैरन। देखें, आपको पता है ना, बर्तनों में भी कोई चीज़ किसी बर्तन में भिगोई जाए या उसको बनाया जाए तो एक बर्तन की भी अपनी मतलब एक तासीर कह सकते हैं, या एक बात होती है। इन बर्तनों के अंदर असल में चीज़ें भिगो के रखी जाती थी, जल्दी खमीर उठता था। जैसे आप दही जमाते हैं तो आप दही का एक वो कच्चे मिट्टी का एक कूंडा सा होता है, उसमें दही जमाया जाता है, उसमें अच्छी दही जमती है। और इसी तरह आप कच्ची मिट्टी की हांडियाँ पहले ज़्यादा यूज़ होती थी, उनमें आप देखें कि कोई चीज़ पकाएं तो उसका डिफरेंट एक वो होता था। तो ये बर्तन जो थे, इनमें भिगोने से आगे फिर जल्दी खमीर उठता, जिसकी से फिर शराब यानी नशा यानी बनने का, जल्दी उनमें नशा आता था, नशा पैदा हो जाता था। तो इस वजह से ये बर्तन खास तौर पे इस चीज़ के लिए इस्तेमाल होते थे। पहले शुरू में इन बर्तनों को इस्तेमाल करने की ममानियत की गई, उसके बाद फिर इन बर्तनों को, जिस वक्त लोग पक्के हो गए इस चीज़ में कि शराब हराम है और अच्छी तरह समझ में आ गया, फिर उसके बाद इन बर्तनों को इस्तेमाल करने का कोई हरज नहीं है, अब इस्तेमाल किया जा सकता है अगर इस किस्म के कोई बर्तन किसी को मिलते हैं। जी अच्छा, तो कौन है जो काफी दिन से? जी शकीला आंटी, आप बताएंगी, आपने सुना था ये लेक्चर?
ध्यान सुनाता है अल्हम्दुलिल्लाह।
अच्छा, तो आप अगर मसलन है किसी चीज में, अगर जैसे शराब वगैरह बनाई जाती थी या कुछ है, या ऐसे कोई ग्लास है या ऐसी कोई चीज है, क्या वो इस्तेमाल की जा सकती है?
अगर अपने घर में ये चीजें इस्तेमाल की जाती हैं शराब बनाने के लिए, या ये तो जाहिर है जो बनाएगा वो पिएगा इसलिए बना रहा है वो, लेकिन यहाँ मतलब जो नहीं इस्तेमाल करते हैं वो ऐसे बर्तन करेंगे नहीं इस्तेमाल किया जा सकता। حالانکہ حضور صلی اللہ علیہ وسلم نے بعد میں ان برتنوں کو اجازت دی تھی کیونکہ اس میں جلدی پیدا ہوتا تھا
نشہ پیدا ہوتا تھا. جی تو اب کے وقت میں اگر کوئی ایسی چیز کسی میں کی گئی ہو استعمال کسی برتن میں تو اب کیا اس کو استعمال کر سکتے ہیں؟
جی استعمال کر سکتے ہیں.
جی صحیح, جزاک اللہ خیرن. جی اب اس کو استعمال کیا جا سکتا ہے چاہے پہلے اس کے اندر کبھی شراب بنائی گئی ہو. اس کی وجہ کیا ہے شازیہ ناصر؟
السلام علیکم و رحمۃ اللہ. استاذہ آپ کی بات کٹ گئی تھی.
جی میں پوچھ رہی ہوں اگر کسی برتنوں میں پہلے کبھی اسی طرح جیسے شراب کی, یہ شراب تو نہیں صرف کہہ سکتے, کوئی بھی نشہ آور چیز پہلے بنائی گئی تھی اس کے بعد ان کا استعمال اب درست قرار دے دیا گیا, اس کی وجہ کیا ہے؟
کی وجہ سے آپ صلی اللہ علیہ وسلم کے پاس کچھ صحابہ آئے تھے, انہوں نے کہا تھا کہ ہمارے پاس اتنی سہولتیں نہیں ہیں, برتن وغیرہ اتنے نہیں ہیں, تو اگر ہم انہی مٹکوں میں یا انہی میں استعمال ان کو اچھی طرح دھو کر ان کو اگر ہم استعمال کر لیں تو پھر آپ صلی اللہ علیہ وسلم نے اس کے استعمال کی اجازت دے دی تھی, مگر اب یہ ہے کہ ان سے اگر بچا جائے تو بہتر ہے.
تو اب آپ مطلب اس سے آپ کو کیا چیز پتہ چلتی ہے؟ میں یہ اس طرف آنا چاہ رہی ہوں کہ یعنی آپ کیا دیکھتی ہیں کہ شراب اس کا مطلب, کیونکہ اگر وہ نجس چیز ہے تو پھر اس کے بعد تو اس برتنوں کو استعمال کرنا منع کر دیا جانا چاہیے تھا.
جی نجس تو ہے مگر اس میں بھی دو, ایک ہوتی ہے حسی اور ایک ہوتی ہے مانوی, تو یہ شراب میں مانوی نہ مطلب ایسے اس کا حرام ہونا ہے یہ, پر یہ اس طرح نہیں ہے کہ اگر آپ کسی کے باڈی کو یا کسی کے ہاتھ کو لگ گئی تو اس کا وضو وغیرہ ٹوٹ جائے گا, یہ کچھ ایسا نہیں ہے. وہ اس سے دنیاوی طور پر تو ایسا نہیں ہوتا کہ انسان مطلب کہ اس میں نماز بھی نہیں پڑھ سکتا, اس کو مطلب ایسے کہہ سکتے ہیں ہم.
جزاک اللہ خیرن. یعنی اس پوائنٹ کی طرف میں آنا چاہتی تھی کیونکہ لوگ بہت سارا اس بات کو پوچھتے ہیں کہ پرفیوم لگا لیں جس میں الکحل ہوتی ہے, تو وہی بات یہاں پہ میں پوچھنا اسی وجہ سے چاہ رہی تھی کہ آپ کو یہ پتہ چلے کہ نجس نہیں اس کو کہہ سکتے, جیسے کہ مثلاً کہ یعنی یہ پورک ہے یا اس طرح کی چیزیں, ان میں تو نجاست ہے نا, تو اس کو نجس تو نہیں کہہ سکتے. ویسے یہ حرام ہے, اس کو پینا حرام ہے, اس کا کسی طرح استعمال کرنا نشے کے لیے حرام ہے, لیکن یہ نہیں ہم کہہ سکتے. ایک چیز کو سمجھنا ضروری ہے کہ ایک چیز ہوتی ہے حرام اور ایک چیز ہوتی ہے نجس. ضروری نہیں ہے جو چیز حرام ہو وہ نجس بھی ہو, اور ضروری نہیں ہے جو چیز نجس ہو وہ حرام بھی ہو, دونوں چیزیں ہیں. اچھا اب اس کے اندر یہاں پر شراب حرام ہے لیکن وہ نجس نہیں ہے, اس لیے پرفیوم میں اگر ہے الکوہل ہے تو اس سے یہ نہیں ہوگا کہ ایک تو سب سے پہلی بات ہے کہ الکوہل ہے, خمر نہیں ہے. دوسری بات یہ کہ اگر الکوہل بھی ہو کہیں, چاہے پرفیوم ہے یا ویسے بھی الکوہل ہو, تو ہم یہ نہیں کر سکتے کہ کہیں الکوہل گری بھی ہے, او ہو میرے پیر کو لگ گئی تو اب میرا مطلب ہے کہ میں ایک ناپاک ہو گئی ہوں یا کچھ ہے, تو یہ چیز ہم نہیں کہہ سکتے. ٹھیک ہے. اچھا اب ناظرین آپ بتائیں گی کہ الکوہل کیا خمر ہے؟
جی استاذہ پہلے مجھے آپ سے پوچھنا تھا کہ وہ جو آپ نے کہا نا کہ کپڑے پہ لگ جائے تو اس میں اگر سمیل ہوتی ہے اور اس سمیل کی وجہ سے انسان
دھو لیں, ایسا نہیں ہے کہ
دھو
لیں, آپ کے کپڑوں پہ سالن بھی گر جائے گا تو آپ دھوئیں گی نا.
جی
آپ یہ نہیں کہیں گے کہ میں سالن پڑا رہنے دوں اور کوئی بات نہیں, چائے گر جائے گی تب بھی آپ دھوئیں گی. حالانکہ چھائے کوئی نجس تو نہیں ہے, انہی کپڑوں میں تو نہیں آپ کھڑے ہو کے مطلب اپنا کام کرنے لگے. کوئی بھی چیز گرتی ہے تو انسان اس کو دھوتا ہے, مگر یہ سمجھ کے کہ اوہو میرا ہاتھ بھی نہ اس کو لگ جائے ورنہ ایک ناپاکی ہو جائے گی اور میں ناپاک ہو گئی ہوں اب مجھے غسل کرنا ہوگا, یا وہ چیز نہیں ہے.
جی اور آپ کا کوشچن استاذہ تھا کہ الکوہل,
جی الکوہل خمر اور الکوہل ایک ہی چیز ہے کیا؟ یہ میرا کوشچن.
جی نہیں یہ ڈفرینٹ ہے. خمر تو وہی جو شراب ہوتی ہے اسی کو کہتے ہیں, اور الکوہل تو میڈیکیٹڈ الکوہل بھی ہو سکتا ہے یا ڈفرینٹ ٹائپس آف الکوہل ہوتے ہیں نا, تو اس کو ایک ورڈ کو نہیں لے سکتے.
تعلق کیا ہے پھر خمر سے, الکوہل کا کیا تعلق ہے خمر سے؟
کیونکہ اس میں وہ پرسنٹیج میں ہوتی ہے,
ہاں اس کے اندر وہ یوز ہوتی ہے.
یوز ہوتی ہے
شاباش. یعنی जज़ाकल्लाह खैरन, यानी अल्कोहल जो है वो हम ये कह सकते हैं एक कंपोनेंट है, एक पार्ट है खमर का, लेकिन ये नहीं कह सकते अल्कोहल और खमर सेम चीज़ें हैं, अल्कोहल इज इक्वल टू खमर। हाँ, अल्कोहल भी, अल्कोहल एक जूज हो सकता है खमर का। फिर खमर फिर क्या चीज़ है, अगर अल्कोहल खमर नहीं है और वो नहीं है तो फिर खमर क्या चीज़ है? कुलसुम आप बताएंगी।
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम रहमतुल्लाह। जी
जी आपने पूछा कि खमर क्या चीज़ है।
जी
खमर जो भी चीज़, जो खमर एक्चुअली इसका होता है कि ढांप लेना, यानी जो अकल को आपके ढांप दे। तो जब इंसान को अपने अपने होशो हवास में नहीं रहता तो वो कोई भी ऐसी चीज़ जो, तो वो खमर कहलाती है ना।
यानी अगर किसी चीज से नींद आने शुरू हो जाए इंसान ऐसे नींद में,
नहीं वो
क्या खमर
आ जाना जो है, नहीं वो नहीं है। कुछ लोग चाय पीते हैं तो उनको वो कहते हैं कि हमें बड़ा इसका नशा है, जब तक चाय नहीं पी तो वो हराम नहीं है। हाँ। तो ऐसी चीज नहीं कहलाती ना।
इस वजह क्या है, यानी क्या फर्क है?
वजह क्योंकि इसमें कोई ऐसी हराम चीज नहीं है ना। अगर आप आपको नींद आ रही है,
हराम नहीं है,
इसमें कोई आपको हराम।
हाँ, एक उसकी एडिक्शन है और इसकी भी एडिक्शन है, क्या फर्क है दोनों में, चाय और उसके अंदर?
क्योंकि वो दूसरी जो है उसमें तो जाहिर अल्लाह ताला का हुक्म है कि जो भी शराब या जो भी ऐसी चीजें हैं वो अल्लाह ताला ने हराम की हुई हैं, लेकिन ये नींद और या कोई किसी को और किसी का जैसे नशा हो जाता है चाय का या कुछ है, वो हराम नहीं है।
ठीक है, वो आपकी बात ठीक है कि एक चीज हराम है एक चीज हलाल है, लेकिन जब हम कहते हैं एडिक्शन की बात करते हैं कि एडिक्शन दोनों की हो जाती है, उसका भी एक लोगों को नशा है कि बस ये पीनी है, उसका भी नशा है, दोनों में क्या चीज है जो आपको फर्क नजर आता है कि दोनों को पीने से मतलब है कि क्या फर्क है दोनों का, ये कहने का मकसद है?
मुझे तो हलाल हराम का ही समझ आ रही है कि एक हराम है और दूसरी चीज जो है उसमें कोई ऐसी चीज नहीं है।
हाँ बिल्कुल, हलाल जज़ाकल्लाह खैरन, हलाल हराम होने की भी एक वजह होती है ना कि क्यों अल्लाह ताला ने कोई चीज हराम की है, कोई चीज दूसरी क्यों नहीं हराम करती? जबकि चाय का भी लोग कहते हैं नशा है, बिल्कुल सही आपने बात कही कि चाय का भी लोग कहते हैं नशा है। दोनों में सबसे बड़ा ये फर्क है कि एक चीज पी के आपकी अकल समझ सोचने समझने की सलाहियत खत्म हो जाती है या कम हो जाती है, आपको कुछ सूझता नहीं है, और दूसरी चाय पी के ऐसा कुछ नहीं है कि आपकी सोचने समझ की सलाहियत खत्म हो जाए, आपको समझ ही ना आए, आपको पता ही ना चले, आपको बुरे भले की पहचान खत्म हो जाए, या आपको महरम और गैर महरम रिश्ते की पहचान खत्म हो जाए, ये चीजें कुछ नहीं होती। इस वजह से उसके अंदर वो चीज नहीं है। शराब को अल्लाह ताला ने हराम क्यों किया, आप खुद सोचे ना, हालांकि वो तो फ्रूट से ही बनती है, खजूर है वो वैसे भी तो हम खाते हैं, किशमिश है हम वैसे भी तो खाते हैं। असल हराम करने की वजह के ऊपर गौर करें कि अल्लाह ताला नहीं चाहते कि इंसान एक ऐसी स्टेट में जाए जिसमें उसकी, जिसको कहते हैं अकल मारी जाए, अकल माऊफ हो जाए, जिसमें उसको सोचने समझने की सलाहियत खत्म हो जाए, जिसमें उसको बुरे भले की पहचान खत्म हो जाए, जिसमें उसको यही ना समझ आए कि ये सही है कि गलत है, ये मैं किसी सड़क पे चल रहा हूँ या किसी नाली में गिरा हूँ, यही ना समझ आए कि जो है ना वो सीढ़ियों पे उल्टा गिरा हुआ है और उसको पता ही नहीं कि वो उल्टा गिरा हुआ है, सारा उसका नीचे और पैर ऊपर है, वो मुंह से क्या बोल रहा है उसको यही नहीं पता कि वो मुंह से क्या बोल रहा है। तो इस तरह से यानी अकल बिल्कुल माऊफ हो जाती है। हालांकि हम वर्ड दोनों के लिए वही इस्तेमाल करते हैं कि चाय का भी एक नशा है जी, इसी तरह और चीजों के भी लोग कई चीजों को कहते हैं इसका भी, मगर वो चीजें हराम नहीं होती। और बेसिक वजह क्या है? अब बेसिक वजह हम, ये तो ठीक है एक बात है कि अल्लाह ताला ने उसको हराम किया उसको हलाल किया, मगर क्यों अल्लाह ताला ने किया है हलाल और हराम दोनों चीजों को? उसके पीछे जाएं तो उसको हराम करने की वजह ये नहीं है कि वो कोई गंदी चीज है, वो कोई नापाक चीज है, वो कोई नजस चीज है, वो कोई पिग से बनती है वो चीज है, वो कोई ऐसी चीज है जो बहुत ही गंदी और यानी जिसको आप कहेंगे कि रॉटन तो खैर करते हैं फ्रूट को उसका, लेकिन कोई ऐसी चीज कहने का मकसद है कि जो कि किसी गंदगी से बनी हुई है या किसमें कोई नापाकी है, वो नहीं है, बल्कि या कोई खून है उसके अंदर, कोई ऐसी चीज है जो, बल्कि वो हलाल चीजों से ही बनी हुई है, मगर उसके जो इफेक्ट्स हैं वो इस कदर बुरे हैं कि अल्लाह ताला नहीं चाहते कि इंसान जिसको अल्लाह ने अशरफुल मखलूकात बनाया, जिसको अकल और समझ दी है, वो अपनी अकल और समझ को खुद माउफ कर दे, स्विच ऑफ कर दे अपने ब्रेन का,
और उसके बाद उससे वो काम होने लगे जो कि अगर वो होशो हवास में हो तो कभी भी ना करें। जैसे मसलन कई शराब पीने वाले लोग टैक्सी में बैठते हैं तो उनको जितने पैसे देने हैं उससे भी कई गुना ज्यादा पैसे दे के तो उनको पता ही नहीं होता कि हम क्या दे रहे हैं। इसी तरह बास शराब पीने वाले हैं, उनको आप ये नहीं पहचाने कि ये मेरी बेटी है और इसके साथ मैंने कोई गलत काम नहीं करना, ये उनको पहचान खत्म हो गई। अब इसकी वजह से कोई इस तरह के वाकयात हो जाते हैं। इसी तरह और कई चीजें हैं कि मसल ने कई शराबियों को देखा गया कि वो उल्टी करे में और उसके अंदर गिरे पड़े हैं, कईयों को देखा गया वह उल्टे पड़े हुए हैं वो और किसी जगह ऐसे ही नाली में पड़े हुए हैं, गंदगी में पड़े हुए हैं, जहाँ पे वो अपनी सेंसेस में हो तो कभी भी ना पड़े हों। कईयों का आप न्यूज में देखते हैं पढ़ते होंगे कि गुलगपाड़ा करते हुए पकड़े गए वो, कई वो क्या है गुलगपाड़ा, यानी उनको दे डोंट हैव एनी सेंस कि हम क्या कर रहे हैं इस वक्त। अच्छा भला सेंसिबल आदमी अपनी सेंसेस को खो देता है शराब पीकर, इसलिए ये इतनी डेंजरस चीज है। उसको ये भी नहीं पता चलता मैं अपनी बीवी को तलाक के अल्फाज कह रहा हूँ, उसको पता ही नहीं। इसी वजह से जब एक एक सर्टन लेवल का नशा हो जाए जिसके अंदर उसकी सेंसेस खत्म हो जाए, एक होता है ना किसी ने शराब पी भी है लेकिन अभी उसको नशा नहीं चढ़ा, लेकिन एक नशे का लेवल होता है जिसमें उसकी अकल जाती रहती है, उसमें अगर वो तलाक भी देता तो वो तलाक नहीं होगी बिकॉज ही डजंट नो कि वो क्या कह रहा है। बात समझ आई अब कि क्या मेन वजह है शराब को हराम करने की? इसी वजह से शराब। अच्छा मैम ये क्वेश्चन आपसे ही पूछती हूँ, बल्कि मैं खुद क्यों बताऊ आपको। नफीसा आप बताएंगी केश, क्या खमर में शराब आती है या कुछ और भी आता?
अब कोई भी ऐसी चीज जिससे नशा हो और इंसान की दिमाग और भी चीजें हो सकती हैं जिससे, लेकिन शराब का खास बताया गया है जिससे दिमाग माफ हो जाए और मतलब अकल जाती रहे, सोच समझ खत्म हो जाए, वो सब हराम है ना। मतलब सिर्फ शराब नहीं है और चीजें जैसे ड्रग है या कोई और है तो ये भी हो सकती है ना।
शाबाश जी, यही मैं आप लोगों से कहलवाना चाह रही थी कि देखें आज हम सोचते हैं जी फलां शराब नहीं पीता, लेकिन शराब नहीं पीता वो चाहे और कितनी भी ड्रग्स ले रहा हो वो सभी खमर की ही किस्में। अब शराब हम लफ्ज बोल के कि शराब हराम है ये नहीं हम कह सकते कि सिर्फ शराब हराम है, हर किस्म की नशा आवर चीज हराम है, चाहे वो हेरोइन हो चाहे वो चरस हो अफीम हो फलां फलां पता नहीं क्या जो 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 भी चीजें हैं, चाहे वो पीने वाली हो चाहे वो सूंघने वाली हो चाहे वो खाने वाली हो चाहे वो इंजेक्शन लेके लेने वाली हो, हर एक नशा आवर चीज जो इंसान को हाई कर दे, जो इंसान को मतलब उसका एक जाहिर है चाहे वो शराब हो चाहे वो दूसरी चीजें, उनकी एक एडिक्शन है और उनका एक सरूर इंसान के जहन को मिलता है, मगर उससे उसकी ब्रेन एक्टिविटी स्लो हो जाती है, वो ब्रेन एक्टिविटी स्लो होने की वजह से फिर उसकी सोच समझ पे इफेक्ट पड़ने लगता है, तो ये डायरेक्टली रिलेटेड टू द ब्रेन है, यानी दिमाग के साथ इसका सारा एक्शन है काम है। जाहिर है इंसान तभी है, इंसान इस मेराज पे इस बड़े यानी लेवल पे इसीलिए है सब मखलूकात में कि उसके पास अकल और समझ है। जिस इंसान की अकल और समझ खत्म हो जाए तो फिर वो जानवरों के लेवल के ऊपर है, फिर वो असफल साफिलीन भी बन जाता है। तो इंसान का जो रुतबा और मकाम उसकी अकल उसको उसने खत्म कर दिया खुद अपने हाथों से, ये हराम नहीं होगा क्या? फिर तो उसकी कोई वैल्यू नहीं रही, फिर उसने अपने आप को खुद ही गिरा लिया और तभी फिर वो इसको कहा जाता है शराब को उम्मुल खबाइस, खबास्तों की माँ। अब वो शराब है या ऐसी चीजें कोई भी ले लें जिसमें इंसान की अकल मारी जाए। अब जैसे एक वाकया तफसीरों में लिखा हुआ है कि एक आदमी को कहा गया तीन चीजों में से एक चीज की ऑप्शन ले लो, चाहे तो एक औरत के साथ जिना कर लो या एक बच्चे को कत्ल कर दो या शराब पी लो। उसने सबसे हल्का गुनाह ये समझा कि शराब पीना सबसे हल्का गुनाह है तो मैं ये कर लेता हूँ, बाकी तो बहुत बड़े गुनाह हैं। उसने शराब पी ली और शराब पी के उसके बाद उसने जिना भी कर ली और बच्चे को कत्ल भी कर दिया। इतनी घटिया और बुरी चीज है।
اللہ اکبر استغفراللہ. اللہ تعالیٰ اس سے محفوظ رکھے سب کو. تو اب ہمارے ماڈرن جگہوں کے اوپر تو ڈفرینٹ شرابوں کے نام اور بڑی بڑی خوبصورت ان کے ساتھ ہیں. ہمارے ملکوں میں گاؤں وغیرہ میں بھی آسانی سے شراب بنا لی جاتی ہے اور بہت کامن اب یہ پریکٹس ہو چکی ہے کہ عورتیں بھی مرد بھی شراب پی رہے ہوتے ہیں شادیوں بیاہوں پہ. تو یہ چیز کہ کہنا کہ یہ جو وائن ہے وہ شراب ہے اور جو ہم وہاں پہ دیسی شراب بناتے ہیں وہ کچھ نہیں ہے, تو یہ بالکل غلط بات ہے. جو چیز بھی اگر آپ ایک ڈیفینیشن کو یاد رکھیں گے نا, جو چیز بھی نشہ لے کر آئے وہ خمر ہے اور خمر حرام ہے. دیٹس اٹ, بس یہ سمپل ڈیفینیشن یاد رکھیں, پھر آپ کو یہ کنفیوژنس نہیں ہوں گی. ٹھیک ہے جی. کون رہ گیا ہے؟ جی راحت, آپ بتائیں گی کہ جو انسان شراب دنیا میں پیتا ہے اور اسی میں مر جاتا ہے توبہ کیے بغیر, اس کی سزا کیا ہے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سزا تو اس کی دنیا میں جب تک مرنے سے پہلے توبہ نہیں کرتا نا, تو اس کو جنت سے ان مشروبات سے محروم رکھا جائے گا. مرنے سے پہلے اگر اس نے توبہ نہیں کی تو توبہ تبھی کر سکتا ہے جب اپنے خوش و خواص میں ہوگا, شراب نہیں ہمر نہیں پی ہوگی. اور ایک سوال میرا ادھر سسٹر نجیہ اور بھی ہے, جیسے آج کل سیلڈ ڈریسنگ ہے تو اس کے اوپر الکوہل لکھا ہوتا ہے, تو وہ پھر وہ جائز ہے نا؟ یہ ذرا مجھے بتا دیں کیونکہ ہم
جی. ایک تو پہلے اس بات کا جواب ہو گیا کہ اس کو جنت کی شراب سے محرومی ہوگی. کتنی بڑی محرومی ہے کہ ایک دنیا کی گھٹیا چیز کے پیچھے آخرت میں جنت کی شراب سے محروم ہو جائیں, جنت کے مشروب سے محروم ہو جائیں, جس کی لذت کا اندازہ تو انسان کر ہی نہیں سکتا, اس لیے کہ وہاں کی نعمتوں کو تو کسی نعمت کا بھی نہیں آپ اندازہ کر سکتے. اچھا, اب ان کا دوسرا سوال ہے کہ کسی چیز کے اوپر لکھا ہو کہ اس کے اندر الکحل ہے تو ضروری نہیں, اب ہم اس کو خمر کہیں گے, ٹھیک ہے, کیونکہ نشہ آور چیز جو ہوتی ہے. تو جو الکحل ہے ضروری نہیں ہے کہ ہر جگہ جہاں پہ الکحل لکھا ہو وہ خمر ہی ہے, کیونکہ ہم الکحل کا نام دیکھ کے ڈر جاتے ہیں نا, تو ضروری نہیں ہے کہ وہ خمر ہی ہو. ٹھیک ہے, خمر کا کیا ڈیفینیشن ہے وہ میں نے آپ کو بتا دی کہ ہر نشہ آور چیز جو بھی نشہ پیدا کرے, عقل کو معوف کر دے, نشہ پیدا کرے, وہ خمر ہے. وہ الکحل بھی ہو سکتی ہے, وہ الکحل میں بھی الکحل کے ساتھ ملی ہوئی چیز بھی ہو سکتی ہے, جیسے اب جس کو وائن کہتے ہیں, یہاں پہ شراب وائن کہتے ہیں, اس کے اندر بھی الکحل ہے. اور لیکن اور بھی کسی چیز میں الکحل ہو سکتی ہے جس میں کوئی نشہ نہیں ہوتا, اس میں بھی ہو سکتی ہے. تو یہ ضروری نہیں, ہم الکحل کو نہیں کہہ سکتے کہ وہ ڈائریکٹلی کہ وہ حرام ہے, لیکن وہ ظاہر ہے سب سے زیادہ میکسیمم پرسنٹیج میں ہوتی ہے, وائن میں میکسیمم اس کی پرسنٹیج ہوتی ہے. اچھا, اب جس اور کون ہے راشدہ کالیہ, آپ بتائیں گی کہ جس شربت کے اندر جو شربت بنا ہو کھجور وغیرہ سے یا کشمش سے یا اس سے اور اسی طرح بھگو کے رکھا گیا ہو لیکن اس میں کوئی نشہ نہیں آیا, تو کیا وہ پی سکتے ہیں؟
السلام علیکم. جی ہاں استاذہ, اگر کوئی بھی شربت کو 3 دن سے زیادہ اگر آپ استعمال کر لیں پہلے ہی تو آپ پی سکتے ہیں, لیکن 3 دن کے بعد اس میں نشاور نشے کی کچھ نہ کچھ خصوصیت آنے لگتی ہے, پھر اس کو حرام کر دیا گیا ہے, لیکن 3 دن تک آپ پی سکتے ہیں بھگو کر.
جزاک اللہ خیر. شہادی, آپ بتائیں گی کہ کچھ لوگ کہتے ہیں جی ہم شراب پیتے ہیں لیکن اتنی پی لیں تو اس سے ہمیں نہیں نشہ ہوتا, جب تک ہم پورا گلاس بھر کے نہ پیئیں تو یہ تھوڑی سی چسکی لگانا کوئی فرق نہیں پڑتا, تو تھوڑا سا لگا لینے میں کیا حرج ہے خمر کا؟ کیا
چاہے اس کی مقدار قلیل ہو یا کثیر ہو لیکن حرام ہے.
جی شاباش, جو اس کی مقدار جو نشہ آور چیز ہے, یاد رکھیے, پھر ہم اگین وہ نہیں کہیں گے کہ جو الکوہل ہے, کیونکہ الکوہل ڈفرینٹ طرح کی ہیں, ڈفرینٹ اس کے یوزیج ہیں, ہم یہ نہیں کہیں گے الکوہل, مگر ہم یہ کہیں گے جو بھی نشاور چیز ہے, چاہے وہ شراب ہے, چاہے وہ ہیروئن چرس افیم کچھ بھی ہے, لیکن جو بھی نشہ آور چیز ہے اس کی قلیل تعداد کو بھی استعمال کرنا حرام ہے. یاد رکھیں جس کی کثیر حرام ہے اس کی قلیل بھی حرام ہے. ٹھیک ہے, جیسے کسی کی کسی چیز کو پی کے اگر ایک گلاس پینے سے نشہ ہو جاتا ہے تو اس کا ایک سپ لینا بھی حرام ہو گیا. اب یہ کیونکہ بہت سارے مسلمان لوگ ہی یہ ایکسکیوز دیتے ہیں, یعنی جی ہم تو تھوڑی سی پیتے ہیں, اس سے نہیں نشہ ہوتا, وہ تو زیادہ پینے سے ہوتا ہے, ہم کون سا زیادہ پیتے ہیں. تو یہ بات یاد رکھیے کہ تھوڑی مقدار بھی, جس کی زیادہ مقدار سے نشہ ہو اس کی تھوڑی مقدار پہ بھی پینا اس کو حرام کہا جاتا ہے. جی اچھا مریم, آپ بتائیں گی کہ آپ کو حدیث نمبر 1306 اس سے کیا پتا چلا؟ ایک عرب عورت کا ذکر یہاں پہ کیا گیا ہے, اس عرب عورت کے حوالے سے آپ کو کیا سمجھ میں آیا؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
جی کہ وہ انٹیلیجنٹ تو بہت ہی, لیکن اس نے جلدی کی, آپ صلی اللہ علیہ وسلم نے جب گفتگو کی تو اس نے پناہ تو مانگی ایک اچھی چیز, لیکن اس نے جلدی کر دی اپنے, مطلب پہلے انڈرسٹینڈ نہیں کیا کہ اس سے بات کیا کہی جا رہی ہے.
ٹھیک ہے, اور آپ صلی اللہ علیہ وسلم نے پھر اس کے لیے کیا فیصلہ فرمایا تھا؟
جی آپ صلی اللہ علیہ وسلم نے جب انہوں نے کہا کہ میں آپ سے پناہ مانگتی ہوں اللہ کی, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے پناہ دے دی آپ کو اللہ کی, تو پھر یعنی کہ آپ صلی اللہ علیہ وسلم نے پناہ دی تھی اور وہ آپ سے پھر ان کا نہیں نکاح ہو سکتا, تو پھر انہوں نے کہا تھا کہ اپنے آپ کو قرض کرنے لگی کہ میں تو بڑی بدبخت ہوں کہ میں نے یہ کیا کر دیا.
صحیح, جزاک اللہ خیرن. آپ یہاں پہ اس واقعے سے بڑی ایک بات سمجھداری کی ہمیں پتہ چلتی کہ بعض دفعہ ہم اپنی نا سمجھی یا جلد بازی کی وجہ سے بہت بڑی خیر سے محروم ہو جاتے ہیں, اس کے بعد ہم چاہے خود کو کوستے بھی رہیں کہ ہائے ایسا کیوں گیا, ہائے میرے تو نصیب میں نہیں تھا, لیکن وہ ہماری اپنی حماقت ہوتی ہے جس کی وجہ سے ہم کسی چیز کو لوز کر دیتے ہیں, اس میں پھر بعد میں خود کو قرض کرنے کا فائدہ نہیں ہوتا. یہاں پہ ہمیں یہ بڑی اچھی طرح اندازہ ہوگا کہ دیکھیں بعض دفعہ دیکھیں کتنی جلد بازی ایک عورت نے کی اور اس کی وجہ سے وہ کتنی بڑی خیر سے محروم ہو گئی, یعنی کہاں وہ درجہ اتنا بلند ان کو ملنے والا تھا اور کہاں وہ اس سے محروم رہ گئی. تو اس لیے جلد بازی انسان کی یا انسان کا بے سوچے سمجھے بعض دفعہ کوئی چیزوں کو بول دینا اور اپنی یہ ہوشیاری دکھانا کہ میں بڑی ہوشیار ہوں یا کچھ ہوں, یہ ان چیزوں سے بعض دفعہ نقصان ہو جاتا ہے انسان کو. تو بہت تحمل کے ساتھ سوچ سمجھ کے کوئی بات منہ سے بھی نکالنی چاہیے, اگر وہ اس وقت خاموش رہتی تو ہو سکتا تھا ان کو وہ درجات مل جاتے جو کہ پھر یعنی ایک عام عورت کے نہیں ہو سکتے, لیکن انہوں نے فوراً کہا کہ میں اللہ سے پناہ مانگتی ہوں, آپ سے اللہ کی پناہ میں آتی ہوں, تو اس سے آپ صلی اللہ علیہ وسلم نے پھر ان کو فارغ کر دیا تھا. اچھا, اور پھر کیا بات اس میں سمجھ میں آتی ہے ہمیں فرزانہ چودھری, آپ بتائیں گی اس حدیث سے؟
جی اس میں جو بیان کرنے والے جو اس حدیث کو سہل جو ہیں, پھر وہ پیالہ بھی نکال کے بات کرتے کرتے جو ساری یہاں پہ پیچھے بیان کی گئی ہیں, تو اس میں وہ پیالہ دکھاتے ہیں جس میں انہوں نے پانی پلایا تھا, تو اس میں پھر وہ مانگتے ہیں جو عمر بن عبدالعزیز ہیں, تو ایز ات ورک کے طور پہ, تو نبی صلی اللہ علیہ وسلم کے یعنی کہ وہ کیونکہ ڈائریکٹلی صحابی کے پاس تھا, پھر وہ ایسا لینا جائز ہے, یعنی کہ تبرک جو لینا وہ جائز ہے.
جزاک اللہ خیرن. جی اس طرح سے تبرک لینا جائز ہے جس کا کہ جزاک اللہ خیرن جس کا کہ پتہ ہو اوتھینٹک یہ آپ صلی اللہ علیہ وسلم کے استعمال میں آیا تھا اور ہم تک پہنچا ہے وہ تو ٹھیک ہے, لیکن جو لوگ باتیں یوں ہی بنا لیتے ہیں کہ یہ جی تبرک ہے یہ ایسے ہے اور یہ ہمارے پاس پڑی ہوئی ہے چیز, یا آ کے اس کو دیکھو یہ آپ صلی اللہ علیہ وسلم کے نالین مبارک ہیں یا منہ مبارک ہے یا یہ ہے, تو اس کی کوئی اوتھینٹسٹی نہیں ہوتی, تو ایسی چیزوں سے پھر بچنا ہی چاہیے تو بہتر ہے. اللہ تعالیٰ ہمیں سب کو سمجھ عطا فرمائے. یہیں تک ہمارا چونکہ سبق ہوا تھا, تو پھر ان شاء اللہ تعالیٰ ہم کلاس جوائن کرتے ہیں, اس کے بعد پھر ہم نیکسٹ ٹائم ان شاء اللہ دیکھیں گے اس کو. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.